जिंदा है तेरा नाम मोहम्मद अली नकवी, जारी है तेरा काम मोहम्मद अली नकवी।
ला हौला वला कुव्वता इल्ला बिल्लाह अलियल अज़ीम। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर रहमानिर रहीम। الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين اللهم أنتقني بالهدى وألهمني التقوى أما بعد فقد قال الله تبارك وتعالى في كلامه المجيد وفرقان الحميد وهو أصدق القائلين ولا تحسبن الذين قتلوا في سبيل الله أمواتا بل أحياء عند ربهم يرزقون। معزز و محترم سامعین کرام، نوجوان طالب علم اور جو بزرگان میرے سامنے یا اسٹیج پہ تشریف فرما ہیں، سب سے پہلے آپ کی خدمت میں آج کے دن کی مناسبت سے، جو کہ دسویں تاجدار امامت و ولایت حضرت امام علی ابن محمد النقی الحادی علیہ آلاف التحیت والثناء کا یوم ولادت ہے، آپ سب مومنین اور محبان اہل بیت علیہ السلام کو ہدیہ تبریک عرض کرتا ہوں۔ اور یقیناً آج کے اس دن ہمارے مولا و آقا امام ہادی علیہ السلام تو والسلام کی نظر عنایت ہم سب کی شامل حال ہوگی، اور اسی طرح سے ہمارے شہداء کے بھی شامل حال ہوگی۔ تو اس مناسبت سے ایک آدھ جملہ عرض کرنا چاہوں گا کہ یہ جو آخری ہمارے تین امام ہیں، امام جواد علیہ السلام، امام ہادی علیہ السلام اور امام حسن عسکری علیہ السلام، ان کی جو زندگیاں ہیں وہ باقی آئمہ کی زندگیوں سے قدر مختلف ہیں۔ ان کے لیے جو حالات تھے وہ باقی آئمہ علیہ السلام کے حالات سے قدر مختلف ہیں۔ اور ایک بات جو ان تینوں آئمہ میں قدر مشترک ہے وہ یہ ہے کہ یہ تینوں آئمہ جوانی کے عالم میں شہید کیے گئے۔ امام جواد علیہ السلام 25 سال کی سن میں، اور امام ہادی علیہ السلام کی عمر مبارک 40 یا 42 سال بیان کی گئی ہے، اور امام حسن عسکری علیہ السلام کی عمر 28 سال تھی۔ تو اس لحاظ سے آپ یہ دیکھیں، میں خصوصاً جوانوں کو متوجہ کرنا چاہتا ہوں کہ میرے سامنے جتنے بھی جوان موجود ہیں ان کی عمریں یہی 20 سے 28 اور 30 سال کے درمیان ہے۔ تو خاص طور پر یہ جو آئمہ علیہ السلام ہے، ان کی زندگیاں ہمارے نوجوانوں کے لیے خاص نمونہ عمل رکھتی ہیں کہ ان معصوم ہستیوں نے 25 سال کی عمر میں اس عظیم الہی فریضے کو انجام دے دیا، 28 سال کی عمر میں اس عظیم الہی فریضے کو انجام دے دیا، اور اللہ تعالیٰ کی طرف سے جو ذمہ داریاں ان پر عائد تھیں انہوں نے ان کو انجام دیا ہے۔ تو ان کی زندگیوں کا مطالعہ جوانوں کے لیے خصوصی طور پر بہت ضروری ہے، کیونکہ اسی سن و سال کے تھے آئمہ علیہ السلام۔ اور دوسری بات، امام جواد اور امام ہادی علیہ السلام میں جو مشترک ہے وہ یہ ہے کہ یہ دونوں امام کم سنی میں 8 سال یا 6 سال کی عمر میں منصب امامت پر فائز ہوئے۔ یہ ایک اور اعجاز امامت تھا اور معجزہ الہی تھا کہ اللہ تعالیٰ نے جیسے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو بچپنے میں نبوت عطا کی اور وہ عظیم منصب اللہ تعالیٰ نے انہیں عطا کیا، اسی طرح سے امام جواد اور امام ہادی علیہ الصلوۃ والسلام کو اللہ نے بچپنے میں یہ منصب امامت عطا کیا ہے۔ امام ہادی علیہ السلام یعنی امام نقی علیہ الصلوۃ والسلام 8 سال یا 6 سال کی عمر میں، چونکہ بعض روایات میں آپ کی تاریخ پیدائش 212 ہجری ہے اور بعض کے مطابق 214 ہجری ہے، شہادت 254 ہے، تو 6 سال یا 8 سال کی عمر میں آپ منصب امامت پر فائز ہیں اور 33 سال آپ کا دور امامت ہے۔ حضرت ہادی علیہ الصلوۃ والسلام کی جو خصوصیات ہیں، تمام ائمہ کی خصوصیات ہیں، کوئی نہ کوئی خاص صفت امام علیہ الصلوۃ والسلام میں موجود ہے۔ حضرت ہادی علیہ الصلوۃ والسلام کی جو صفت تھی وہ آپ کا روب و دبدبہ تھا۔ حضرت ہادی علیہ الصلوۃ والسلام اور ہمارے تمام ائمہ اللہ تعالیٰ کی قدرت اور شان و شوکت کے مظہر تھے، قدرت الہی کے مظہر تھے ائمہ ہدیٰ علیہ الصلوۃ والسلام۔ ذات پروردگار کے مقدس کلمات اور حکمت کے خزینہ دار تھے ائمہ ہدیٰ علیہ الصلوۃ والسلام، اور اللہ تعالیٰ کی تجلیات کے منبع و مرکز اور خاص انوار تھے۔ اگر آپ نے زیارت جامعہ کا مطالعہ کیا ہو اور آپ اس سے آگاہ ہیں، یہ وہ زیارت جو اپنے اندر معرفت ائمہ ہدیٰ علیہ الصلاۃ والسلام کا ایک عظیم سمندر اپنے اندر لیے ہوئے ہے، اور اگر کوئی ائمہ کی صحیح پہچان اور معرفت حاصل کرنا چاہتا ہے تو وہ اس زیارت جامعہ کا بغور مطالعہ کرے۔ یہ زیارت امام نقی علیہ الصلاۃ والسلام سے منقول ہے، اس کے یہ جملے ہیں کہ طاعت کل شریف لشرفکم وبخا کل متکبر لطاعتکم وخضع کل جبار لفضلکم وذل کل شیء لکم، کہ آپ کی عظمت و بزرگی کے آگے ہر شریف نیچا نظر آتا ہے اور جھکا ہوا نظر آتا ہے۔ وَبَخَا كُلَّ مُتَكَبِّرٍ لِتَاعَتِكُمْ، ہر مغرور اور متکبر آپ کی اطاعت پر مجبور ہے۔ وَخَضَعَ كُلُّ جَبَّارٍ لِفَضْلِكُمْ، آپ کے فضائل اور عظمتوں کے سامنے ہر جابر سلطان سر تسلیم خم کرتا ہے۔ وَذَلَّ كُلُّ شَيْءٍ لَكُمْ، ہر چیز آپ کے عظمتوں کے سامنے ذلیل اور پست ہے۔ یہ شان ہے امام ہادی علیہ الصلوۃ والسلام کی اور باقی ائمہ ہدیٰ علیہ الصلوۃ والسلام کی۔ زیادہ وقت نہیں ہے کہ میں اور تفصیل کے ساتھ امام کے بارے میں عرض کروں، جو عربی سمجھنے والے ہیں ان کے لیے چند جملے اسی زیارت جامعہ سے آپ کی خدمت میں عرض کرتا ہوں۔ امام خود فرماتے ہیں، امام ہادی علیہ السلام، السلام علیکم یا معدن علم الوحی، کہ علم الہی کے خزینہ دار ہمارا آپ پر سلام ہو، یا ائمت الہدا اے ہدایتوں کے امام، و مصابیح الدجا اے تاریکیوں میں روشن چراغ ہمارا آپ پر سلام ہو، و مثل الاعلی اللہ کے بہترین اور برتر نمونے ہمارا آپ پر سلام ہو، اے امام ہادی علیہ السلام ہمارا آپ پر سلام ہو۔ اور انشاءاللہ امام ہادی علیہ السلام کی عنایات خدا ہم سب کے شامل حال فرمائے گا۔ آج کی یہ جو کانفرنس ہے مدافعان حرم اور شہدائے حرم کی کانفرنس، اپنے اندر بہت زیادہ معنویت اور روحانیت کو اپنے اندر سموئے ہوئے۔ ہر سال شہید ڈاکٹر محمد علی نقوی کی برسی کا اہتمام हमारे आईएसओ के बिरादान करते हैं, अल्लाह ताला इनकी तौफीकात में इजाफा फरमाए, इनकी हिम्मतों जुर्रतों में और इनकी पाकीज़गी में खुदावंद मुताल और ज़्यादा इजाफा फरमाए। लेकिन इस साल की जो बरसी है उसका रंग ही कुछ और है कि आज की इस बरसी में जहाँ शहीद डॉक्टर मोहम्मद अली नकवी रहमतुल्लाह अलैह का ज़िक्र होता है और होगा, वहाँ पर आलम इस्लाम के सरदार इस्लाम और आलम इस्लाम के अजीम कमांडर हाज कासिम सुलेमानी और उनके साथ उनके रफीक और हश्द शाबी के नायब कमांडर जनाब इंजीनियर अबू महदी, इनकी पाकीज़ा यादें भी आज हमारी इस महफिल में मौजूद हैं और हम उनका भी तज़करा करेंगे। इस प्रोग्राम की अफादियत के हवाले से मैं एक जुमला अर्ज़ करना चाहता हूँ कि अगर हम गौर से देखें तो ये प्रोग्राम का मुनाकिद करना भी हमें शहदा के बारे में जो अल्लाह की इनायत है और शहदा के हवाले से जो अल्लाह ताला की खुसूसी नज़र करम है उसका हम मुशाहिदा करते हैं। देखें इंसान कितना भी कोई बड़ा हो, उलमा भी गुज़रे हैं और बड़े बड़े लोग गुज़रे हैं, उनके अय्याम एक साल दो साल बरसी कोई मनाता है उसके बाद आहिस्ता आहिस्ता उसका रंग जो है वो फीका पड़ जाता है और फिर शायद घर वालों को भी याद नहीं रहते कि आज उनकी बरसी है। लेकिन आज देखें कि शहीद डॉक्टर मोहम्मद अली नकवी को शहीद हुए 25 साल का अरसा गुजर चुका है और इसमें जितने भी शरीक हैं इस कॉन्फ्रेंस में और शहीद की बरसी में, अक्सरियत उन बच्चों की और जवानों की है कि जो या तो शहीद की शहादत के बाद पैदा हुए हैं या जब शहीद हुए तो वो शऊर की उस हालत में नहीं थे, बिल्कुल बच्चे थे, माँ की गोदों के अंदर मौजूद थे। लेकिन आज देखें ये खुदा की तरफ से अल्लाह ने शहीद की मोहब्बत इन जवानों के दिलों में पैदा कर दी है कि किस अकीदत के साथ, किस एहतराम के साथ वो शहीद के मज़ार पर जाते हैं और अर्ज़ अदब और अर्ज़ अकीदत करते हैं। ये वही बात है जिसके बारे में अल्लाह ताला ने इरशाद फरमाया, इन्नल्लज़ीन आमनु व अमिलुस्सालिहात सयजअलुहुमुर रहमान वुद्दा, के जो ईमान लाए जिन्होंने अमल साले अंजाम दिए हैं बहुत जल्द वो रहमान अपनी रहमत से उनकी मोहब्बत को लोगों के दिलों में डाल देता है। ये वो मोहब्बत है, इन शहदा की मोहब्बत है और इसका असर हमारे ऊपर कितना होता है या इन जवानों पर कितना होता है। आप देखें ये शहदा की जिंदगी का बेहतरीन सबूत है कि आज वो शहीद जाहिरन हमारे दरमियान मौजूद नहीं है लेकिन कुरान के वाज़ फरमान के मुताबिक वो जिंदा है और उस जिंदगी का असर आप है जो इस वक्त नौजवान उन्हीं इस्लामी जज्बों के साथ यहां पर जो है वो मौजूद है। ये शहदा की जिंदगी का सबूत है और इसका असर नौजवानों पर क्या होता है। देखें नौजवान दोस्तों, जब आप किसी के पास जाते हैं और कोई हदिया या तोहफा लेके जाते हैं तो यकीनन जो सामने वाला शख्स है या शख्सियत है वो यकीनन उसका आपको अच्छे अंदाज से जवाब देता है या आपका शुक्रिया अदा करता है या आपको उसके मुकाबले में कोई हदिया और तोहफा देता है। जब आप शहीद के मज़ार पर आते हैं और शहीद की बारगाह में सलवात हो फातिहा हो सूरह कुरान पढ़ के आप शहीद की बारगाह में हदिया पेश करते हैं, शहीद को आकर सलाम पेश करते हैं तो कुरान के मुताबिक है फ़ैज़ा हुई तुम बे तहयतिन फहयू बे अहसन मिनहा, कि अगर कोई तुमको हदिया पेश करे तो तुम उससे बढ़कर उसको हदिया पेश करो। तो शहीद जो जिंदा है जब आप उनकी बारगाह में आते हैं और कोई सलाम का हदिया और तोहफा पेश करते हैं यकीनन शहीद इससे बढ़कर आपको तोहफा और हदिया पेश करते हैं। और नहीं मालूम हमारी जिंदगियों में शहदा की क्या क्या इनायतें होती हैं जिनको हम समझ नहीं पाते, जिनको हम इदराक नहीं करते, कहां कहां शहीद हमें ठोकर खाने से बचा नहीं लेते, हमारी रहनुमाई नहीं कर लेते, कहां कहां शहदा जो है वो हमारी शफाअत नहीं कर लेते। तो इन کہ مزارات پر آنا ہماری معنویت اور روحانیت کو تقویت بخشتا ہے۔ گویا آپ شہداء پر ایک حق پیدا کر لیتے ہیں کہ وہ آپ کی رہنمائی بھی کریں، آپ کی مدد بھی کریں، اور انشاءاللہ قیامت والے دن وہ آپ کی شفاعت بھی فرمائیں گے۔ اس سے ان جوانوں کو جذبے ملتے ہیں، اور بالکل درست فرمایا رہبر معظم انقلاب اسلامی نے کہ شہداء کی یاد کو برپا کرنا خود شہادت سے کسی طرح سے بھی کم نہیں ہے۔ یہ شہادت کے جذبے شہداء کی یاد کو منعقد کرنے سے جوانوں کے اندر جو ہے وہ پیدا ہوتے ہیں۔ خدا ان جذبوں میں اضافہ فرمائے۔ میں شہید حاج قاسم سلیمانی کے کہ وہ کس عظیم مقام پر فائز تھے، ان کی وصیت کے چند جملے آپ کی خدمت میں عرض کرنا چاہتا ہوں۔ یعنی میں خود جب وہ میں نے پڑھے ہیں تو یعنی میں حیران ہوں کہ وہ انسان کس منزل پر فائز تھا، معرفت الہی کی کس منزل پر فائز تھا، عرفان کے کس مقام پر پہنچا ہوا تھا، اور خدا کے کس قدر وہ قریب تھا۔ بس اس کو آپ غور سے سنیں گے، انشاءاللہ اس کے بعد چند جملے میں اس کے نتیجے کے طور پر آپ کی خدمت میں عرض کروں گا۔ سب سے پہلی بات تو یہ ہے کہ شہید جب دمشق سے چلے ہیں تو رات کو جس کمرے میں وہ تھے، آپ نے پڑھا بھی ہوگا لیکن ان جملات کو دہرانا شاید زیادہ تاثیر رکھتا ہے، کہ ان کی ٹیبل پر جو ان کے اپنے قلم سے جو جملے لکھے ہوئے تھے وہ کیا تھے؟ الحمدللہ رب العالمین، اور اس کے بعد فرماتے ہیں خداوندہ مرا پاکیزہ بے پذیر، کہ اے اللہ تو مجھے پاکیزہ اپنی بارگاہ میں قبول فرما۔ خداوندہ عاشق دیدار توام، اے اللہ میں تیرے دیدار کا عاشق ہوں، اور عاشق اور عشق ایک منزل ہے دیکھیں۔ لیکن آگے وہ بیان کرتے ہیں کون سا دیدار، کیسا دیدار اور کیسا عشق، دیکھیں مثال دیتے ہیں۔ فرماتے ہیں ہمان دیداری کے موسارا نہ توان از استادن و نفس کشیدن نمود، پروردگارہ میں اس طرح سے اور تیرے اس دیدار کا مشتاق ہوں، وہ دیدار جس کو برداشت کرنے کی موسیٰ کے اندر تاب نہ رہی تھی، اور حضرت موسیٰ بے ہوش ہو گئے تھے، کہا میں اس دیدار کا مشتاق ہوں۔ اور پھر سنیے ان کی وصیت کے جملے ہیں، خدایا میرا سر، میری عقل، میرے لب، میری قوت شامعہ، میرے کان، میرا دل، میرے تمام اعضاء و جوارے تیرے فضل و کرم سے آس لگائے بیٹھے ہیں۔ یعنی میرا پورا وجود، صرف دل نہیں ہے بلکہ پورا وجود تیرے کرم سے امید لگائے بیٹھا ہے۔ یا ارحم الراحمین، مجھے پاکیزہ قبول کر، مجھے قبول کر لے، اور پھر وہ مجھے پاکیزہ بنا کر قبول کر لے اس طرح سے کہ مجھے اپنا لے۔ پروردگار اس طرح تو مجھے اپنا بنا لے کہ تیرے دیدار کے قابل ہو جاؤں، اور آگے میں تیرے دیدار کے علاوہ کچھ نہیں چاہتا۔ یہ بہت بڑی بات ہے کہ انسان جو ہے یہ کہے کہ خدایا میں تیرے دیدار کے علاوہ کچھ نہیں چاہتا۔ شہادت یعنی اللہ کے دیدار اور اللہ کی ملاقات کی خواہش کرنا۔ کہتے ہیں دیکھیں یہ بہت اعلیٰ مقام ہے، فرماتے ہیں میری جنت تیرا جوار ہے۔ دیکھیں جیسے امام خمینی بھی فرماتے ہیں کہ جو نیک اور صالح اور اللہ کے برگزیدہ بندے وہ اس جنت کی تمنا نہیں کرتے، ان کے نزدیک فقط خدا ہے، وہ اس جنت کو بھی نہیں چاہتے، وہ فقط اور خدا کو چاہتے ہیں۔ تو فرماتے ہیں میری جنت تیرا جوار ہے، میری جنت تو تیرا قرب ہے۔ پھر اپنے بارے میں کہتے ہیں اے خدا میں اپنے دوستوں کے قافلے سے پیچھے رہ گیا ہوں، اور پھر آگے جملے ہیں کہ پروردگارا میں اس قافلے سے ملنے کے لیے میں صحراؤں کی خاک چھانتا پھر رہا ہوں، میں کبھی اس صحرا میں کبھی اس صحرا میں اس لیے پھر رہا ہوں تاکہ میں اس قافلے کے ساتھ مل سکوں، یعنی یہ سب شہادت کی آرزو میں کر رہا ہوں۔ آگے سنیے، اے جانان جانا، میرا جسم بیمار ہو رہا ہے، کس طرح ممکن ہے کہ جو 40 سال سے تیرے آستانے پر پڑا ہو تو اس کو قبول نہ کرے؟ یعنی 40 سال سے وہ خدا کی تلاش میں تھے اور خدا کی بارگاہ میں تھے۔ میرے خالق، میرے محبوب، میرے معشوق، میں نے تجھ سے ہمیشہ یہی چاہا ہے، میرے وجود کو اپنے عشق کی آتش سے پر کر، یعنی ہمیشہ میرے وجود میں تیرے عشق کی آگ شعلہ ور ہو، اور اپنے فراق کی آگ میں مجھے جلا کر میری جان لے لے۔ اللہ اکبر، یہ عام جملے نہیں ہیں، دیکھیں یا دعائے کمیل سے اخصودہ جملے ہیں جس میں امیر المومنین فرماتے ہیں، خدایا میں تیرے عذاب پر تو صبر کر سکتا ہوں لیکن تیری جدائی پر میں صبر نہیں کر سکتا۔ اے حبیب، خدا کو مخاطب، اے حبیب، جب میں نے تیرے کرم سے لو لگائی ہے تو خود جانتا ہے۔ بڑی بات ہے، بڑی بات ہے، ایک شخص کہے اے اللہ تو جانتا ہے کہ میں تیرا عاشق ہوں، یہ کمال یقین کی بات ہے۔ جب تک انسان کو یقین نہ ہو، خدا کو کہتے خدا تو جانتا ہے میں تیرا عاشق ہوں، یعنی مکمل طور پر انسان خالص و مخلص۔ تو بہتر جانتا ہے، یہ بھی سنیے، تو بہتر جانتا ہے کہ تیرے سوا کسی کو نہیں چاہتا، میں تیرے علاوہ کسی کو نہیں چاہتا، بس مجھے اپنا وصال نصیب فرما۔ میرے معبود، میرا عشق و معشوق، میں نا میرا عشق بھی تو، وہ کہہ رہے ہیں میرے عشق و معشوق، میں تیرا عاشق ہوں۔ یہ دیکھیں کس منزل پر ہیں، فرماتے میں نے بارہا تجھے دیکھا ہے، میں نے بارہا تجھے دیکھا ہے، تجھے محسوس کیا ہے، مجھ میں تجھ سے جدا رہنے کی تاب نہیں ہے، میں تجھ سے جدا نہیں ہو سکتا، بہت ہو چکا، اب مجھے قبول کر لے مگر اس طرح کہ میں تیرے لائق رہوں۔ یہ وہ چند جملے ہیں جو شہید حاج قاسم سلیمانی کی وصیت نامے سے میں نے انتخاب کیا ہے۔ آپ دیکھیں سارا وصیت نامہ واقعی نے کہ الہی وصیت نامہ ہے، الہام شدہ لگتا ہے کہ خدا کی طرف سے ان کے دل میں الہام ہوا اور انہوں نے یہ کلمات صفحہ قرطاس پر منتقل کیے۔ میرے دوستو، بزرگو، اس سے چند چیزیں میں بطور نتیجہ یا جس سے ہمیں نتیجہ لینا چاہیے آپ کی خدمت میں عرض کرنا چاہتا ہوں۔ پہلی بات یہ ہے کہ یہ شہداء ہمارے لیے حجت ہیں کہ دیکھیں ہم شہداء کربلا کا تذکرہ، آئمہ موعود علیہ السلام، ان کے اصحاب کا تذکرہ سنتے ہیں تو تھوڑی دیر کے لیے ذرا ہمیں ان کے نقش قدم پر چلنا بعید نظر آتا ہے، یا ہم دیکھتے ہیں کہ ہمارا اور ان کے درمیان ایک فاصلہ ہے، لیکن یہ شہداء جو ہمارے ہی دور میں، اسی زمانے میں، اسی حالات میں، اسی معاشرے کے اندر رہتے ہوئے معراج کی اس منزل تک پہنچ سکتے ہیں، یہ حجت ہے ہمارے لیے۔ شہید ڈاکٹر محمد علی نقوی ہمارے درمیان میں سے تھے، کئیوں کے کلاس فیلو تھے، کئیوں کے ہمجولی تھے، کئیوں کے خاندان کے افراد تھے، شاید کلاس فیلوز ہوں گے، ساتھی تھے کئیوں کے، لیکن آج وہ کس منزل پر چلے گئے، اور باقی امید ہے ان کے راستے پر ہوں گے اور خدا ان کو بھی ان کی منزل پر پہنچائے۔ تو یہ ہمارے لیے حجت ہے ये नहीं हो सकता इसी मुआशरे में। इसका दूसरा मतलब ये भी है मेरे दोस्तों और बुजुर्गों, रास्ता बंद नहीं है। खुदा की इनायात, खुदा का लुत्फ करम, खुदा की रहमतें, खुदा जो चाहता है कि बंदे मेरे करीब आए, अल्लाह ने अपने इस रास्ते को बंद नहीं किया, रास्ता खुला हुआ है, जो भी आना चाहता है बिस्मिल्लाह। और दूसरी बात मेरे दोस्तों कि इस तरह के लोग इस मकाम तक पहुंचे, ये फैज है मकतब अहले बैत अलैहिस्सलातु वस्सलाम, और ये करामत है अहले बैत अलैहिस्सलातु वस्सलाम के मकतब की। और इस दौर में बिलखुसूस इमाम खुमैनी रहमतुल्लाह अलैह के मकतब का ये एजाज है कि उसने इस तरह के लोग तरबियत किए हैं जो इस दौर में खुदा के कुर्बत की और खुदा की मार्फत की वो मंजिलें तय करते हैं। देखें बाकी कतः नजर इसके कि वो अपना पेशा वराना सलाहियतों में किस कदर आगे थे, शायद ही जिस तरह उनको लकब दी गए मालिक अश्तर, यानी गोया मालिक अश्तर के बाद इस तरह का कोई कमांडर या शहदाए करबला के बाद इस किस्म के कोई शहीद जो है वो उम्मत मुसलमा को शायद नसीब ना हुए हों। और दुनिया के लिहाज से भी जो आम लोग हैं वो भी तारीफ करते हैं कि किस पाए के कमांडर थे, अपनी पेशावराना सलाहियतों के एतबार से भी अपने उरूज पर थे, लेकिन उनका असल जो पहलू है वो ये था, उनका मानवी और रूहानी और इरफानी पहलू है। और ये हो या शहीद अबू महदी मुहंदिस हो या शहीद डॉक्टर मोहम्मद अली नकवी हो, बहुत सारे हमारे भाई यहाँ पर तशरीफ़ फरमाए जिन्होंने करीब से डॉक्टर साहब को देखा है, ये सब खाकसार थे, खाकी इंसान थे, इंतहाई आजिज इंसान थे, आजिजी और इनकसारी इनके वजूद से टपकती थी, मुजस्मे इज्ज़ो इखलास थे। तो इससे हमारे लिए एक सबक जो हमें मिलता है मेरे दोस्तों वो ये है कि आजिजी और इनकसारी और इखलास अगर हमारे कामों के अंदर मौजूद हो जो खुदा को पसंद आ जाए तो खुदा हमें अपनी बारगाह में और हमारे आमाल को कबूल फरमाएगा, लेकिन अगर वो ना हो वो नहीं हो सकता। और दूसरी बात ये है, मैं शायद एक आध आलिम दीन यहाँ पे तशरीफ़ फरमा है ज़ाहिर लिबास में, बाकी सब गैर उलमा यहाँ पे तशरीफ़ रखते हैं। ये आप देखें, मैं आपसे अर्ज़ कर रहा हूँ कि गैर उलमा में से ऐसा बहुत कम हुआ है कि एक शख्सियत जो है वो इस कतर मकाम आली तक जो है वो पहुँची हो, जो शहीद हाज कासिम सुलेमानी जिस पर पहुँचे हैं। लिहाजा ये रास्ता सब के लिए खुला है, आलिम हो गैर आलिम सब के लिए खुदा की जाने बढ़ने का रास्ता खुला हुआ है, सब जा सकते हैं और खुदा मदद करने वाला है। और इन शहदा ने हमें हमारे लिए आसानी पैदा कर दी है, लेकिन बता भी दिया, अपनी जिंदगियां गुजार के बता दिया। अब हम वाज़े तौर पर देखें, बगैर किसी इबहाम के, बगैर किसी जहालत मजहूल होने के बातों के, इंतहाई वाज़े क्लियर अपनी ज़िंदगी को बता दिया है। और अब उनकी ज़िंदगी के बहुत सारे पहलू हमारे सामने भी आ रहे हैं कि ये तरीका है खुदा तक पहुँचने के लिए, खुलूस इंसान के अंदर हो, आजिज़ी और इनकसारी इंसान के अंदर हो, खाकसारी हो, इंसानों के लिए मोहब्बत हो और नामो नमूद की ख्वाहिश न हो। तो मैं ये अर्ज करता हूं, देखो मेरे दोस्तों बुजुर्गों, बाज़ दफ़ा हम बहुत सारे काम अपने नाम व नमूद के लिए, इसलिए कि हम मशहूर हो या लोग हमारा नाम ले, ये तरीका नहीं है अपने नाम को जिंदा करने का। तरीका यह है कि हम अल्लाह के लिए खालिस हो जाए और फिर खुदा इस तरह से अपने खालिस बंदों की मोहब्बत को अपने बंदों के दिलों में डाल देता है। आज देखें कितने लोग ऐसे थे बहुत बड़ी तादाद थी, बहुत कम लोग थे शहीद हाज कासिम सुलेमानी को जो जानते थे, या सिर्फ जिन्होंने नाम सुना हुआ था। मैं कहता हूं शायद 95% लोग ऐसे हों जिन्होंने शहीद की शहादत पर उनका नाम सुना था, लेकिन जो ही उन्होंने उनकी शहादत की खबर सुनी उनके दिल जो है वो गम से लबरेज हो गए। ये क्या था? ये वही इलाही कुव्वत थी, वो मोहब्बत थी खुदा की तरफ से जो शहीद हाज कासिम सुलेमानी की अल्लाह ने मोमिनीन और लोगों के दिलों में डाल दी थी। तो आज देखें कि शहीद कासिम सुलेमानी का नाम कहां से कहां तक। तो बस मेरे दोस्तों, अगर हम अल्लाह के लिए खालिस हों, खुदा की मर्जी, फिर वो उस अपने किसी खालिस बंदे को कितना मशहूर करता है और कितनी मोहब्बतें लोगों के दिलों में डाल देता है। आज जैसे मैंने पहले अर्ज किया, 25 साल गुजर गए शहीद मोहम्मद अली नकवी को शहीद हुए हुए, ये सब मोहब्बतें, ये सब अकीदतें जो आज आप लेकर आए हैं, ये अल्लाह की उस कुव्वत का नतीजा है जो अल्लाह ने अपने इस मुखलिस बंदे की आपके दिलों में डाली है। ये खुदा की तरफ से। और आखिरी बात करूं कि नफ्स की पाकीजगी का बार बार वो तज़करा करते हैं। यकीनन आलूदा इंसान कभी खुदा की जानिब नहीं बढ़ सकता, और नफ्स की पाकीजगी के ज़रिए से ही इंसान खुदा के कुर्ब की मंजिलों को तय कर सकता है। मेरे अज़ीज़ दोस्तों, बुज़ुर्गों, सब यहाँ बुज़ुर्ग मेरे तशरीफ़ फरमा है और नौजवान दोस्त भी सब मौजूद हैं, तो बहरहाल आज का ये प्रोग्राम और ये कॉन्फ्रेंस हमें एक बहुत ही मुअस्सर पैगाम दे रही है। और जो आजकल के हालात हैं, हमारे बिरादर मोहतरम जनाब साकिब अकबर साहब ने भी इस पे मकाले भी लिखे हैं कि यूँ लगता है जैसे वो ज़हूर का इमाम ज़मान अलैहिस्सलातु वस्सलाम का ज़माना करीब है। लिहाजा अपने आप को आमादा करें। और आखिरी बात मेरी ये है मेरे दोस्तों कि ये जो आलमी तहरीक है ज़हूर इमाम ज़मान अलैहिस्सलातु वस्सलाम के लिए जो आमादगी है इस बैनुल अक़वामी सतह पर, जिसका मरकज मशरिक़ वुस्ता है, आज यमन में आप देखें लोग अपने आप को तैयार कर चुके हैं, और वो यमनी का जो तसव्वुर था लश्कर यमानी वो इंतहाई मुहक्किकुल वुकू की हद तक पहुँच चुका है, और लबनान में, शाम में, इराक और ईरान के अंदर ये सब जो है वो जो अलामत है वो करीबिल वुकू है। यकीनन हम यकीन से कुछ नहीं कह सकते, ना तायुन कर सकते हैं, लेकिन देखना ये है हम सब जो यहाँ पाकिस्तान के अंदर है, हम उस नहजत आलमी तहरीक का और इमाम ज़मान अलैहिस्सलाम के ज़हूर की उस तहरीक का किस तरह से हम हिस्सा हो सकते हैं। आया हम अपना भरपूर किरदार अदा कर रहे हैं या नहीं कर रहे, हर एक को हमें सोचना है मैं उस अजीम तहरीक का किस तरह से हिस्सा बन सकता हूँ और मैं क्या किरदार अदा कर सकता हूं। कहीं ऐसा ना हो कि इस काफिले इश्क से मैं पीछे रह जाऊं और अल अजल की सदाएं मेरी जुबान पर रह जाए और अमल में मैं कोताह रहूं और अमल में रह जाऊं। खुदाया हमें अपने वली बरहक के जहूर की जो राहें हमवार कर रहे हैं उनमें जो हमारा फरीजा बनता है, खुदाया उसको भरपूर अंदाज से हमें अदा करने की तौफीक अता फरमा। और हमारे ये बिरादरान आईएसओ जो शहदा की याद में ये पुरबरकत और अजीम एहतमाम करते हैं, इनकी तौफीकात में इजाफा फरमा। और हमारे शहदा के दर्जात बुलंद हैं, खुदाया तेरे पास दर्जात की कोई कमी नहीं है, लामहदूद दर्जात हैं, खुदाया इनके दर्जात में हद से ज्यादा इजाफा फरमा। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।